नमस्कार, कार्यक्रम संज्ञता र समृद्धिमा हार्दिक स्वागत छ। म कार्यक्रम प्रस्तुता हरि रिमाल। साताको प्रत्येक बुधबार राति 9 बजेको समाचारपछि रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रम संज्ञता र समृद्धि रेडियो नेपालको केन्द्रीय प्रसारणका साथै एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जबाट पनि सजिलै सुन्न सक्नुहुनेछ। यस्तै हाम्रो वेबसाइट www.radionepalonline.com पनि हामीलाई प्रत्यक्ष सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामीले नेपालमा संघीयता कार्यान्वयनको अवस्था र यसले सामाजिक आर्थिक परिवर्तनमा पारेका प्रभावहरूका विषयमा विचार विमर्श गर्ने गर्छौं। कार्यक्रमको आजको श्रृङ्खलामा हामीले नागरिकको जीवन स्तर उकास्न नेपालमा सहकारी क्षेत्रले पुर्याएका योगदानका विषयमा तयार पारिएको एक रिपोर्ट,
नेवकीय निकायको घेराभित्र रहेर पनि धनी अहिले पनि हामी 50,000 भन्दा बढी मान्छेलाई प्रत्यक्ष र धनी 5,00,000 भन्दा बढी मान्छेलाई अप्रत्यक्ष रोजगार दिइरहेकै छौँ।
र समृद्धि अभियानमा सहकारीले खेल्नुपर्ने भूमिका र अहिलेको अवस्थाका विषयमा नेपाल केन्द्रीय जडीबुटी सहकारी संस्था लिमिटेडका अध्यक्ष एवं राष्ट्रिय सहकारी विकास बोर्डका निवर्तमान सदस्य ईश्वरी प्रसाद पाण्डेसँग गरिएको कुराकानी सहित उपस्थित भएका छौँ।
हामीले हाम्रो पालिकाको 753 पालिकाको आफ्नो अवस्था हेरेर त्यहाँको प्रकृतिगत संरचना र त्यहाँको जनसहभागिताको आधारमा त्यहाँ कुन सहकारी बढी कामयाबी हुन सक्ने हो।
नेपालमा नागरिकको जीवनस्तर उकास्ने लक्ष्यसहित अघि बढाइएको समृद्धि अभियानमा सहकारी क्षेत्रले पछिल्ला वर्षहरूमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको देखिन्छ। विशेष गरी आय आर्जनमा वृद्धि, रोजगारी सिर्जना र वित्तीय पहुँच विस्तार मार्फत सहकारीहरूले तल्लो तहका नागरिकको जीवनमा प्रत्यक्ष प्रभाव पारेका छन्। देशभर सञ्चालनमा रहेका सहकारी संस्थाहरूले बैङ्किङ पहुँचबाट वञ्चित समुदायलाई बचत र ऋण सेवा उपलब्ध गराउँदै आर्थिक गतिविधिको विस्तारमा टेवा पुर्याएका छन्। यसले साना उद्यम, कृषि उत्पादन र स्वरोजगारलाई प्रोत्साहन दिँदै नागरिकको आय स्तर बढाउन सहयोग गरेको छ। ग्रामीण क्षेत्रमा सहकारी मार्फत सञ्चालन भएका कृषि तथा पशुपालन कार्यक्रमहरूले उत्पादन वृद्धि र आमदानी विस्तारमा उल्लेखनीय भूमिका खेलेको देखिन्छ। किसानहरूलाई बिउ, मल, प्रविधि र बजार पहुँच उपलब्ध गराउँदै सहकारीहरूले आत्मनिर्भरता बढाउन मद्दत गरेका छन्। यस्तै महिला र युवालाई उद्यमशीलतामा जोड्ने कार्यमा पनि सहकारी प्रभावकारी माध्यम बनेको छ। साना कर्जा, तालिम र सामूहिक लगानी मार्फत महिलाको आर्थिक सशक्तिकरण र युवाको स्वरोजगार वृद्धि भएको देखिन्छ। यसले पारिवारिक तथा सामाजिक स्तरमै जीवन स्तर सुधार गर्न योगदान दिएको विज्ञहरूको भनाइ छ।
श्रम शक्ति सहितको युवा जमात बिस्तारै नेपाल छोड्ने र नेपालमै उत्पादन भएको वस्तुको पहिचान गरेर निर्यात गर्ने स्रोत कमजोर हुँदै जाने।
विज्ञहरूका अनुसार सहकारीलाई उत्पादनमुखी क्षेत्रमा केन्द्रित गर्दै कृषि, घरेलु उद्योग र सेवा क्षेत्रसँग जोड्न सके नागरिकको जीवन स्तरमा सुधार आउन सक्ने देखिन्छ। साथै डिजिटल प्रणाली अप्नाएर सेवा प्रवाहलाई सरल र पारदर्शी बनाउन आवश्यक देखिएको छ। समग्रमा सहकारी क्षेत्रले नागरिकको दैनिकीमा प्रत्यक्ष सुधार ल्याउँदै समृद्धि अभियानलाई तल्लो तहसम्म पुर्याउने प्रभावकारी माध्यमका रूपमा आफ्नो भूमिका विस्तार गर्दै ल्याएको देखिन्छ। उचित नीतिगत समर्थन र सुदृढ व्यवस्थापनका साथ सहकारीहरू भविष्यमा समावेशी आर्थिक विकासको प्रमुख आधार बन्न सक्ने देखिन्छ। नेपालमा स्थापित सहकारीहरूले ग्रामीण अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याउँदै नागरिकको आय आर्जन र जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेलेका छन्। तर यति महत्त्वपूर्ण भूमिका हुँदाहुँदै पनि सहकारी क्षेत्रको वर्तमान अवस्था मिश्रित देखिएको छ। केही सहकारीमा देखिएका वित्तीय अनियमितता, पारदर्शिताको अभाव र कमजोर व्यवस्थापनले यसको दिगोपन र विश्वसनीयतामाथि प्रश्न उठाएको देखिन्छ। यस्तो अवस्थामा समृद्धि अभियानलाई अझ प्रभावकारी बनाउन सहकारीहरूले बचत तथा ऋणमा केन्द्रित नभएर उत्पादन, रोजगारी र मूल्य श्रृङ्खलाको विकाससँग प्रत्यक्ष रूपमा जोडिनुपर्ने आवश्यकता देखिन्छ। यिनै सन्दर्भमा केन्द्रित रहेर आज हामीले सहकारी क्षेत्रको वास्तविक अवस्था र यस क्षेत्रमा देखेका चुनौती र सुधारका सम्भावित उपायबारे नेपाल केन्द्रीय जडीबुटी सहकारी संस्था लिमिटेडका अध्यक्ष एवं राष्ट्रिय सहकारी विकास बोर्डका निवर्तमान सदस्य ईश्वरी प्रसाद पाण्डेसँग कुराकानी गरेका छौँ। सुनौ उहाँसँग गरिएको कुराकानी। यहाँलाई स्वागत छ रेडियो नेपालको कार्यक्रम संज्ञता र समृद्धिमा।
धन्यवाद।
आजको कार्यक्रममा खास गरी हामीले नेपालको अर्थतन्त्रमा र खास गरी पछिल्लो समय समृद्धिको अभियानमा सहकारी क्षेत्रले पुर्याएको योगदान, अहिलेको अवस्थाका विषयमा कुराकानी गर्ने जमर्को गरेका छौँ। सुरुमा तपाईँलाई मैले नेपालमा सहकारी क्षेत्रको अवधारणा किन आयो र अहिलेसम्म त्यो अवधारणा अनुसार काम भइरहेको छ कि छैन, यहाँबाट सुरु गर्न चाहे।
धन्यवाद। यहाँले नेपालको राजकीय सत्ता को प्रक्रियाबाट नेपालको समृद्धि र समुदायमा आधारित पुँजी निर्माणका लागि नेपालले अवलम्बन गरेको सहकारीको भूमिका आवश्यकता र औचित्यसँग नेपालको अर्थतन्त्र र नेपाली जनताको सहभागिता किन र केका लागि छ भन्ने कुराको एक अपेक्षालाई कि नेपालमा सहकारीको आवश्यकता किन र कसका लागि भन्ने विषयलाई ध्यान दिँदै नेपालमा भन्दा पनि विश्व बजारमा सहकारीको थालनी मुख्य गरी उत्पादनमा संलग्न श्रमिकहरू किसानहरू र त्योसँग जोडिएका मजदुरहरूसँगको श्रमलाई वा उत्पादन वस्तुलाई आफ्नो जीविकोपार्जनसँग सरल र सहज उपलब्धताका लागि 1844 बेलायतबाट जुन सुरु गरिएको थियो नेपालमा संस्थागत रूपमा 2010 सहकारी विभाग गठन भई 2013 चितवनको कृषि सहकारी कृषि बखान कृषि सहकारीबाट सुरु भएको छ, जसलाई हामीले चैत्र 20 कृषि दिवसको रूपमा सहकारी दिवसको रूपमा पनि मनाउँदै आएका छौँ, जो अहिले 69 वर्ष पार गरिसकेको छ।
खास गरी सहकारी भन्ने बित्तिकै आम नागरिकले मेरो संस्था आफ्नो संस्था वा हाम्रो संस्था भनेर बुझ्ने अवधारणा हो, किनकि सहकारीमा आधारित समुदायमा आधारित संस्था भएकाले मेरो आफ्नो संस्था भनेर बुझ्ने गर्छन्। हाम्रो सहकारीको सिद्धान्त अथवा सहकारीको आधारभूत मान्यता अनुसार यस्ता शब्दावलीसँग यस्तो अभ्याससँग चाहिँ आफ्नो संस्था हाम्रो संस्था भन्ने अवधारणासँग चाहिँ अहिलेको हाम्रो नेपालको सहकारी संस्थाहरू चलेका छन् कि छैनन्, के लाग्छ?
अहिले तपाईँले सोधेको कुरा चाहिँ अहिले भर्खरै यो 2-3 पिरियडको उत्तर दिएर त सम्भव छैन। सहकारीको गतिविधि जनमुखी छ कि छैन, हुन्छ कि हुँदैन भन्ने कुरामा भर पर्छ। त मैले अघि भने तपाईँको 2013 चैत्र 20 बखान कृषि सहकारीबाट संस्थागत रूपमा थालनी भएको नेपालको सहकारी इतिहासले भर्खरै 69 पार गरेको छ, तर पटक पटक नेपालको राजकीय सत्ता परिवर्तन भएको छ। त्यो परिवर्तनले सहकारीको विश्वव्यापी मापदण्ड मान्यता सिद्धान्त लक्ष्य गन्तव्य छ, त्यो प्रक्रियामा नेपाल सरकार काँचो छ। अहिले 69 आइपुग्दा पनि काँचो छ। त नेपाल र नेपालीहरूको समृद्धिका लागि जुन 2013 वा सहकारी विभाग गठन भएको 2010 लगातार समुदायसँग जोडिएका श्रमजीवी मान्छेहरूको जीवन र त्यो जीवनसँग जोडिएको उत्पादनले आत्मनिर्भर स्वाधीन र स्वाभिमान युक्त नागरिक बनाउनका लागि र पुँजीले राष्ट्रियता र राष्ट्रिय स्वतन्त्रतामाथि अझै बढी अबलता कायम गर्ने नेपाल र नेपालीलाई विश्व मापदण्डमा स्वाभिमान र स्वतन्त्र नेपाली चिनाउनका लागि सहकारीको मुख्य भूमिका छ। त्यो प्रक्रियालाई 2010 2013 अभियानलाई निरन्तर जोड्नका लागि स्थिर प्रकृतिको वा एउटै प्रकारको सत्ता वा सरकार र सोसँग जोडिएको राजनैतिक यात्रा भएको भए सायद नेपालले अहिले विश्व बजारमा नेपालको आफ्नो पहिचानलाई अझै बढी गरिमामय उपस्थितिका साथ उभ्याउन सक्थ्यो। त्यो पटक पटकको राजनीतिक परिवर्तन सत्ता परिवर्तनको कारण हाम्रा औद्योगिक सम्भावनाहरू औद्योगिक क्रान्तिका आधारहरू र श्रम र समुदायमा आधारित र उत्पादित वस्तुहरूले पनि नेपालको पहिचान बोकेर विश्व बजारमा उभिन सकिरहेको छैन। त्यही उभिनका लागि सहकारीको आवश्यकता अहिले पनि र भोलि पनि निरन्तर रहिराख्छ।
खास गरी सहकारी क्षेत्रले ग्रामीण अर्थतन्त्रलाई मुख्य रूपमा योगदान दियो भन्ने हाम्रो नेपालको एउटा इतिहास छ। ग्रामीण अर्थतन्त्रको विकास र ग्रामीण क्षेत्रमा हुने औद्योगिक उत्पादन कृषि उत्पादनलाई बजारीकरण गर्नको लागि सहयोग पुर्याउँछ भन्ने विश्वास पनि छ। अहिलेको अवस्थामा सहकारी क्षेत्रले यो मान्यतालाई बोक्न सकेको छ कि छैन?
यहाँनिर अहिले चाहिँ के भएको छ भने अब तपाईँहरूलाई र आम श्रोताहरूलाई पनि म के भन्न चाहन्छु भने विश्व अहिले नेपाली बजार चाहिँ यस्तो गजबको भएको छ कि यो 2042 विश्व बजारमा नेपालका श्रमजीवी हातहरू बिक्री हुन थाले। त्योदेखि यता र नेपालको सहकारी 2048 र नेवाली 2049 जारी भइसके पछाडि वा तपाईँको लो त्यो 46 आन्दोलन पछाडिको परिवर्तित सत्ताले सहकारीप्रति कानुनी मान्यता प्राप्त गर्ने गरी विभागलाई एउटा कानुन दियो, सहकारी 2048 सहकारी नेवाली 2049 र त्योसँगै सहकारी राष्ट्रिय सहकारी विकास बोर्ड जसले सहकारीसँग जोडिएको समुदाय स्रोत र श्रम शक्तिलाई समुदायमा आधारित पुँजी निर्माण गर्ने वा ग्रामीण स्रोतलाई ग्रामीण जनसमुदायलाई श्रम र सीप र उत्पादनलाई गरिबी निवारणतर्फ उन्मुख गराउने जसलाई सामूहिक हातले उत्पादन गर्दा र मूल्यमा एकरूपता कायम गर्दा त्यो गरिबी छोटो र छिटो बाटोबाट अन्त्य हुन्छ भन्ने अभिलाषा र त्यस उद्देश्य सहकारीको सात सिद्धान्त र मूल्य र मान्यता पनि त्यही प्रकृतिको छ र त्यसैबाट निरन्तर जुन यात्रा अगाडि बढ्यो त्यो बिचमा आइसके पछाडि उदारवादी अर्थव्यवस्थाका कारण नेपालको सहरी क्षेत्र ग्रामीण सहर उम्र ग्रामीण क्षेत्र पनि छोटो र छिटो बाटोबाट पैसा साट्नेतर्फ उन्मुख भयो।
तर एकातिर श्रमको पलायन,
श्रमको पलायन,
सहकारी क्षेत्र वित्तीय कारोबारमा मात्रै संलग्न,
कि श्रम शक्ति सहितको युवा जमात बिस्तारै नेपाल छोड्ने र नेपालमै उत्पादन भएको वस्तुको पहिचान गरेर निर्यात गर्ने स्रोत कमजोर हुँदै जाने र सहकारीका सबै अवयवहरू चाहिँ वित्तीय कारोबारतर्फ उन्मुख हुने, जो सहकारी ऐन नियमावली र निर्देशिका भन्दा फरक प्रकृतिको छ, जो नेपालको राष्ट्र बैङ्कले लघु वित्तीय संस्थाहरूको दर्ता प्रक्रियालाई जसरी जनमुखी काम गर्नका लागि निर्देश गरेको छ त्यसैको सिको गरेर बचत ऋणको कारोबार मुख्य कारोबार गर्ने गरी र छोटो र छिटो बाटोबाट सहर केन्द्रित वा सहर क्षेत्रका अलि टाटा बाटाहरूबाट जुन गतिविधि गरियो सहकारीको मर्म उद्देश्य भावना लक्ष्य माथि प्रहार सुरु भयो, जस कारणले सहकारीको मुख्य उद्देश्य भनेकै मैले अघि भने सदस्य र समुदायमा आधारित र भूगोल र प्रकृतिगत स्रोतलाई सामूहिकतामा उत्पादन गर्ने, मूल्यमा एकरूपता कायम गर्ने र जहाँ उपभोक्ता छ त्यहाँ पुर्याउने र जहाँ निर्यात जाने स्रोतले अधिकतम विदेशी महँगो डलर भित्याउन सक्छ, जसको पहिचान गरेर निर्यात गरेर नेपालमा विदेशी डलर पनि भित्याउने, हरियो डलर पनि भित्याउन जति सहज सहकारी माध्यम मार्फत सहिलो छ र सम्भव छ त्यो बाटो वित्तीय कारोबारतर्फ उन्मुख गराइदिइसकेपछि मान्छेहरूको भरम त्यताभोगी पैसाले पैसा साट्न पाइने भइसकेपछि र सोझा साझा मान्छेहरू पनि त्यतैतर्फ, जो श्रममा केन्द्रित हुनुपर्ने मान्छेहरू त्यतातर्फ र एउटा श्रम शक्ति फेरि नेपाल छोडेर विदेशतर्फ गइसकेपछि सहकारीको मर्म भावना उद्देश्य लक्ष्यमाथि क्षति भयो, जुन क्षति भएको अवस्था
अहिले
हामी भोग्दैछौँ। यो त यो 62-63 जनआन्दोलन पछाडिको बनेको अन्तरिम सरकारकै र अन्तरिम विधानले नेपालको अर्थनीतिलाई समाजवाद बनाउनका निम्ति तीन खम्बे अर्थनीति जो अवलम्बन गर्यो त्यो बाटो यता म तपाईँहरूलाई वा आम श्रोताहरूलाई पनि यो सहकारीले यो र नेपालको संविधानले तीन खम्बे अर्थनीति किन अवलम्बन गर्यो भन्नेतर्फ पनि ध्यान आकर्षण गर्न चाहन्छु कि नेपालको संविधान 2072 पहिला नेपालको अन्तरिम संविधान 2063 र त्यसले निर्देश गरेको अर्थव्यवस्था पनि सहकारी र समाजवाद उन्मुख यात्राको लागि पूर्व तयारी थियो, कानुनी तयारी थियो। त्यो बीचमा दलीय स्वार्थका कारणले वा देशभित्रको वित्तीय व्यवस्थापनलाई उत्पादन उन्मुख गराउनको सट्टा अधिकतम युवाहरूलाई श्रम बजारमा पठाउने नेपाल तासाविकको सरकारको दूरदर्शतापूर्ण गतिविधि नभएको कारणले जुन क्षति भयो त्यो क्षतिको असर 62-63 बनेको अर्थनीति त्यो तीन खम्बे अर्थनीति र संविधान जारी भएको 2072 छिटो र छोटो बाटोबाट युवालाई नेपालभित्रै र नेपालको यो प्राकृतिक स्रोत सम्पदा सहित नेपालको भौगोलिक अवस्था, यहाँको भाषी, यहाँको संस्कृत, यहाँको धार्मिक संस्था, त्यो जुन समुदाय छ त्यसलाई एकीकृत गर्ने र त्यो विभिन्न कोणबाट आउने आलोचना आत्मालोचना सहितका समायोजनका प्रक्रियामा लैजाने र सबैलाई सहकारीको माध्यम मार्फत कसैका भावनामाथि चोट नपुग्ने गरी त्यसलाई समायोजन गर्दै वित्तीय कारोबारलाई ब्याङ्किङ सेक्टरको राष्ट्र ब्याङ्कले गरेको वित्तीय कारोबारको ब्याजदरलाई न्यूनीकरण गर्नुपर्ने थियो र जो गरेर अलि बिस्तारै गर्दैछ। तर वित्तीय कारोबारमा वा बचत ऋणको मुख्य कारोबार गर्ने ढोकाबाट जो सहकारी अभियान आन्दोलनको उद्देश्य मर्म भावनामाथि प्रहार भइरहेको थियो त्यहाँ नियन्त्रण गर्न ढिलाइ भएको कारणले अहिले हामी सहकारीको अस्त व्यस्तता देखिरहेछौँ। केन्द्रीय स्तरको अथवा देशभरि कार्यक्षेत्र भएका सहकारीको संख्या थोरै छ तर हिनामिना
तपाईँलाई के लाग्छ सहकारी क्षेत्रमा यति धेरै राज्यले एउटा अर्थतन्त्रको मूल आधार स्तम्भ मानेर आउँदै गर्दा सहकारी क्षेत्रमा नियमन नियन्त्रण या आत्मअनुशासन के को कमी भएर चाहिँ अहिलेको यो अस्तव्यस्तको अवस्था आयो जस्तो लाग्छ?
पहिलो कुरा त सहकारी ऐन 2048 र त्यसलाई परिमार्जन गरेर बनेको सहकारी 2074 यही भित्र बनाउनेहरू नै को घुसपेट छ, जसले जुन कानुन बनाउँदा पनि त्यो अवैध पैसालाई वैध गराउन
मतलब स्वार्थ बाज्य
स्वार्थ बाज्यको त्यो वा स्वार्थगत समूह थियो के जुन कानुनले कारवाही गर्नै सक्दैन, जुन कानुन चलाउँदा ती मान्छे बदमास हुन् भन्ने कुराको निग्रेल छ तर निकासका लागि त कानुन बोलियो छैन, कानुन बोलिएन भने कारवाही हुँदैन, कारवाही भनेपछि के हो त लथालिङ बताबुङ हुन्छ। त मुख्य गरी सहकारीको मूल्य अघि भने विश्व मान्यता मापदण्ड के छ, सहकारीको सात सिद्धान्त छ, त्यसको मूल्य छ, त्यसको मान्यता छ र त्यसले समाजलाई उत्पादनतर्फ उन्मुख गरेको छ वा औद्योगिक क्रान्ति तिम्रो श्रमबाट तिम्रो सिपबाट तिम्रो उत्पादनबाट उद्योग स्थापना गर जहाँबाट तिमीले राज्यको अर्थतन्त्र बोली बनाउन सक्छौ। त्यो सबै
संविधान 2072 स्पष्ट रूपमा समाजवाद उन्मुख आर्थिक व्यवस्था भनेको छ,
अर्थव्यवस्था
अर्थव्यवस्था भनेको छ, जसको आधार हामी सहकारी सरकारी र निजी क्षेत्र भनेर हामीले प्रष्ट रूपमा भनेका छौँ, जसलाई हामी तीन खम्बे अर्थनीति भनेका छौँ। त्यसमध्ये सहकारी क्षेत्रले अहिले पुर्याइरहेको योगदानले सरकारको त्यो उद्देश्य पुरा गर्छ जस्तो लाग्छ तपाईँलाई?
सजिलोसँग गर्छ, त्यहाँ समस्या छैन, समस्या त मात्रै
व्यावहारिक पक्षलाई
समस्या होइन, व्यावहारिक पक्षमै भनेको मैले सैद्धान्तिक कुरा भन्दा पनि व्यावहारिक पक्ष स्पष्ट के छ भने अहिले पनि नेपाल सरकारको वार्षिक बजेटको जो श्रृङ्खला तपाईँहरू हेर्नुहुन्छ त्यहाँ नै स्पष्ट के छ, अहिले घोषणा हुने धन्नै 1900 अरबको बजेट, अब अहिले 20 अरब बढ्छ या त्यसै भित्र रोकिन्छ, त्यो भित्र प्रयोग हुने बजेट वा परिचालन हुने बजेट सहकारीले 1/3 बढी पैसा जनमुखी कामका लागि उत्पादन कामका लागि परिचालन गर्छ। त नेपाल सरकारको आन्तरिक कर कलेक्सनमा पनि वा रोजगार सिर्जनामा पनि सहकारी त्यति नै बढी सहभागी छ। भनेपछि नेपालको अर्थव्यवस्थाको तीनवटा निकाय, नेपाल सरकारको आफ्नो निकाय, निजी क्षेत्र र सहकारीका तीनवटै सेक्सनमा तपाईँ हामीले चलायमान पैसा हेऱ्यौँ भने अहिलेको अर्थतन्त्रको धन्नै 40% पैसा सहकारीको कार्यक्षेत्रभित्र छ। जसले रोजगार सिर्जना गरेको छ अहिले पनि आरामले रोजगार सिर्जना गरेको छ र नेपालको जनसङ्ख्याको 1/3 बढी धन्नै 1,09,00,000 मेम्बर बनाएको सहकारीको कार्यक्षेत्रका मान्छे बेइमान मान्छे हुन् त, सदस्य नै बेइमान हुन् त।
तर तपाईँ 1/3 यति आँकडा प्रस्तुत गर्दै गर्दा जति तपाईँसँग कोष छ, जति तपाईँले रोजगार दिनुपर्थ्यो, जुन उद्देश्यको लागि चाहिँ सहकारीले आफ्नो बचत कलेक्सन गरेको थियो अथवा सहकारीमा सदस्यहरू जम्मा भएका थिए, त्यसबाट उनीहरूले सहकारीको मान्यता अनुसार उद्देश्य अथवा लाभ प्राप्त गरेका छन्।
सदस्यहरूले जसरी लाभ प्राप्त गर्नुपर्थ्यो, मैले तपाईँहरूलाई अहिले बजारमा भएको तिक्तता वा त्यो पीडा कहाँ हो भने सदस्य केन्द्रित समुदायमा आधारित संस्था हुनुपर्नेमा बजारमा भएका अस्थायी प्रकृतिका मान्छेहरूको पैसा बटुल्ने गरी एउटै बचत सदस्य वा सेयर त्यो चाहिँ अस्थायी सेयर सदस्य वा पसलकर्ता छ, जो अस्थायी पसलकर्ता हो उसैले 9-10 संस्थामा बचत राखेको छ वा कहीँबाट त्यो अवैध पैसा सहकारीको माध्यम मार्फत त्यहाँ जम्मा गरिएको छ। मैले अघि भने नि सहकारीको मूल्य मान्यता सिद्धान्त बमोजिम बचत ऋणको मुख्य कारोबार औद्योगिक क्रान्तिको आधार होइन, औद्योगिक क्रान्तिको मुख्य आधार भनेको उत्पादन, उत्पादन संलग्न समुदाय, समुदायमा आधारित सदस्य हुन्। त्यो कामभन्दा बाहिर गएर कम्पनीको कारोबार गर्नुपर्ने गरी बचत ऋणको कारोबार गर्ने सहकारीले कम्पनी एन अन्तर्गतको गतिविधि र राष्ट्र बैङ्कको अधिकार, राष्ट्र बैङ्कको नियमकीय अधिकार प्राप्त गरेर दर्ता भएका तपाईँको लघु वित्त वित्तीय सङ्घ संस्थाहरूको प्रतिस्पर्धी बचत ऋणको मुख्य कारोबार गर्ने गरी जो छिरे अवैध सदस्य बनाउने अवैध गतिविधि गर्ने त्यो कारणले सहकारीको त्यो मापदण्डभित्र काम गरेको भए यो अहिलेको अस्तव्यस्तता सायद मलाई लाग्छ जिरोमा झर्थ्यो।
यी त भयो हामीले समस्याका कुरा गर्यौँ, हामीले यसको अवधारणाका कुरा, अवधारणा अनुसार सञ्चालनका कुरा र यसबाट केही बिचमा पछिल्लो समय के यसबाट भएका अलिकति तपाईँले भन्नुभयो अस्तव्यस्तताको कुरा, यी समस्याका कुरा भए पक्कै पनि कुनै पनि विशेष सुधार गर्न सकिन्छ। सहकारीको जुन राज्यले यति ठुलो परिकल्पना गरेको र राज्यमा सबैभन्दा एउटा हिस्सा ओगटेको आर्थिक क्षेत्रको उत्पादनको क्षेत्रको हिस्सा ओगटेको यो क्षेत्रलाई सुधारतर्फ लैजाने पहल कदमी कहाँबाट सुरु गर्न सकिन्छ, त्यो नीतिगत होस् अथवा व्यवहारगत होस् अथवा समुदायमा आधारित सामाजिक एउटा चेतनाको कारण होस्, कहाँबाट सुधार गर्न सकिन्छ?
यो बडो
सुधारका पक्षको
यो चाहिँ बडो सजिलो सम्भव पनि छ, सम्पूर्ण देशभरिबाट सुन्नुभएको हेर्नुभएको श्रोताहरूलाई पनि सहकारी अभियान आन्दोलनका सहभागी सदस्यहरूलाई पनि म फेरि पनि भन्छु, अहिले हामीसँग 3 सत्ता छ, सरकार छ, त 3 सरकारको कामकाज हुने क्षेत्रमा हामीले सहकारीलाई सजिलोसँग अहिले भइरहेको सहकारी र नयाँ सहकारी समेत नयाँ दर्ता गरेर हामीले हाम्रो पालिकाको 753 पालिकाको आफ्नो अवस्था हेरेर त्यहाँको उत्पादन के हो, त्यहाँको चाहिँ भूगोल के हो, त्यहाँको समुदायको चाहना के हो, त्यहाँको चाहिँ निर्यातजन्य स्रोत के हो, त्यहाँको प्राकृतिकगत संरचना र त्यहाँको जनसहभागिताको आधारमा त्यहाँ कुन सहकारी बढी कामयाबी हुन सक्ने हो। जस्तै तराईको जिल्लामा भन्नुहुन्छ 8 जिल्लामा भने वा 22 जिल्लामा प्रभावित क्षेत्र भन्नुहुन्छ भने सबभन्दा धेरै मत्स्यपालन र उखु सम्भावना छ, त्यहाँ सहकारी पनि छ। त राज्यले सहकारी माध्यम मार्फत त्यो श्रमजीवी समुदाय र जमिनलाई औद्योगिक उत्पादन सहकारी माध्यममा औद्योगिक उत्पादनको मूल्य श्रृङ्खला सहित त्यसलाई संकलन गर्ने भण्डारण गर्ने प्रस्तुतन सहित र त्यही औद्योगिक उत्पादनतर्फ उन्मुख गराउने र उद्योग मार्फत निर्यात जन्य स्रोत पहिचान गर्ने वा उपभोक्ता माध्यममा उपभोक्ताको माझमा सजिलरी सम्बन्धित सहकारी या सम्बन्धित पालिकाको कार्यक्षेत्रभित्र नै पहिलो बिक्री र दोस्रो बिक्री त वस्तुको परिणामको आधारमा निर्यात गर्ने त्यही पालिकामा अर्को के चाहिएको त्यसको लागि आयातको लागि अर्को नजिकको छिमेकी पालिकाबाट आयात गर्ने वस्तुको उत्पादनतर्फ उन्मुख पनि गर्ने एक पालिकादेखि अर्को पालिकाको वस्तु
यहाँनिर समस्या पनि देखिन्छ नि खास गरी हामी स्थानीय उत्पादनलाई प्रोत्साहित गर्ने भन्छौँ स्थानीय उत्पादनको लागि सहकारीमा आधारित संस्थाहरूबाट सहयोग पुर्याइरहेकै छ तर देशका विभिन्न स्थानमा हामीले उत्पादनको लागि पकेट क्षेत्र भनेका छौँ उत्पादनको हबहरू छ त्यहाँबाट उत्पादन भएका वस्तुहरूको गुणस्तरीयतामा उत्पादन प्रति जनविश्वास घट्यो सहकारीहरूले नै त्यसप्रति चाहिँ जवाफदेही हुन सकेनन् भन्ने गुनासोहरू पनि आउने गर्छन् खास यसले चाहिँ कस्तो असर पार्न सक्छ एउटा राष्ट्रिय रूपमा र अन्तर्राष्ट्रिय रूपमा पनि जुन हामीले गुणस्तरीयताप्रति विश्वास दिलाउन नसक्दा आउने समस्याहरू के देखिएको छ
यसको चाहिँ सजिलो समाधानको उपाय भनेको मुस्ताङ जुम्ला हुम्ला डोल्पा स्याउ उत्पादनको जिल्ला हुन् हो त्यो स्याउ उत्पादन भएको जिल्लामा हामीले प्राकृतिक कोल्ड स्टोर पनि सिजनमा नेपाल सरकार आफैले त्यसको इलेक्ट्रिकल सपोर्ट सम्भव छ भने एउटा होइन उच्च हिमाली जिल्ला त प्राकृतिक कोल्ड स्टोर छ नि त्यसलाई त्यसको सिजनको समयमा त्यसलाई परिपक्व हुन दिनुपर्ने बालीलाई परिपक्व हुन दिने गरी र परिपक्व भइसकेपछि मूल्य श्रृङ्खलामा राज्यले जवाफदेही हुनु परेन राज्य जवाफदेही भयो भने किसान वा सहकारी वा समुदाय त्यो बालीलाई परिपक्व हुन्जेलसम्म कुर्न तयार छ र त्यसको मूल्य यति पर्छ भन्ने कुरा सुनिश्चित भयो भने ऊ त्यहीको स्टोरमा राख्न तयार छ ताप्लेजुङमा हुने एउटा चिज अनि तपाईँको दार्चुलाको ग्राहकले खान खोज्यो भने त्यही फलेकै ताजै टाइममा उहाँ पुऱ्याउनु असम्भव छ कि राज्यले त्यसको आपूर्ति वा खपतको स्रोत वा समुदाय वा उपभोक्ता कहाँ छ भन्ने कुरा त ताप्लेजुङको उत्पादकलाई थाहा हुँदैन नि दार्चुलाको मान्छेलाई रहर लाग्न सक्छ युट्युबमा अनेक यो अलि त सहिलो छ त्यहाँको मान्छेलाई थाहा हुनसक्छ कि मलाई यो चिज पाइन्छ तर किन्ने कहाँ भन्ने कुरा उसलाई थाहा हुँदैन यो किन्ने श्रृङ्खला मैले भने नि सात अहिले भइरहेको 753 पालिका र 7 प्रदेश र सङ्घीय सरकारले आफ्नो दायित्वलाई इमान्दारी साथ पुरा गर्यो भने सहकारी मोडलमा राज्यलाई छोटो र छिटो बाटोबाट समृद्धि र समाजवादी मोडलमा सजिलरी विकास गर्न सकिन्छ व्यवस्थापन गर्न सकिन्छ र अहिले भएको जनसङ्ख्याको 4 गुणा जनसङ्ख्यालाई पनि सजिलो स्वस्थकर र रोगरहित विषादरहित खाना वा खाद्यान्न वा फलफुल वा जडीबुटी सबै सजिलरी पुरा गर्न सकिन्छ त्यो समस्या कुरो होइन नि मात्रै समस्या कहाँ हो भने नेपाल सरकारको व्यवस्थापकीय प्रक्रिया भन्छ नि त्यो समय नेपाल सरकारसँग एउटा व्यापार त त्यो कम्पनी छ खाद्य त उसको एउटा कम्पनी छ नेपाल सरकार आफैसँग तर उसले के गर्छ चाडबाडको बेला दसैँको बेला खसी बगेर अलिअलि खाद्यान्न त्यो तरिका हो त्यो बाह्रै मासै गर्दा के फरक पर्छ अहिले पुरा हिमाली बेल्टमा अब केही समय पानी परेपछि हिमाली बेल्ट वा मध्य पहाडी जिल्लाका अधिकांश उत्पादन वस्तु बजार वा सहरसम्म जान सकिँदैन
नेपाल जडीबुटीको हिसाबले एउटा उच्च सम्भावना भएको क्षेत्र हो हामीसँग तराईको बेल्टदेखि हिमालको उच्च हिमाली बेल्टसम्म विभिन्न प्रकारका पहिचान भएका नभएका जडीबुटीहरू छ त्यसबाट त्यहाँको स्थानीय नागरिकलाई समृद्धितर्फ लैजानको लागि तपाईँले एउटा नेतृत्व तहमा रहेर काम गरिरहेको सहकारी संस्थाले के योगदान पुर्याएको छ ताकि नागरिकको समृद्धिको लागि तपाईँको जडीबुटी कृषि सहकारी केन्द्रले के कस्ता भूमिकाहरू खेलिरहेको छन्
नेपाल केन्द्रीय जडीबुटी सहकारी सङ्घ ले नेपाल सरकारको नित्य कार्यक्रममा रहेर 753 पालिका र 7 प्रदेशसँग सहकार्य गरेको छ त हामीले के भनेका छौँ नेपाल सरकारलाई भने 753 पालिकाको खुला क्षेत्र जो सहरी क्षेत्र भइसक्यो त्यो क्षेत्रमालाई ग्रिन बेल्ट बनाऊ जो बाटो छ नदी छ नहर छ त्यसलाई ग्रिन बेल्ट बनाऊ जुन न ग्रिन बेल्ट बनाउँदा 60% जडीबुटी जन्ने बिरुवा र 40% सौन्दर्य र पनि फेरि औषधि जन्ने जडीबुटीको पहिचान गर्ने त्यसको चाहिँ उपचारका लागि सम्बन्धित पालिकामै यो 15-15 वर्ष योजना पछाडि लागू भएको आयुर्वेद तथा चिकित्सा वैकल्पिक चिकित्सालय समेतले जडीबुटी केन्द्रीय सँगसँगै समन्वय गर्ने प्रदेश जडीबुटी सहकारीसँग समन्वय गर्ने जिल्ला जडीबुटी सहकारीसँग समन्वय गर्ने र सम्बन्धित पालिकामै रहेको प्रारम्भिक जडीबुटी सहकारीसँग समन्वय गरेर कच्चा पदार्थ पहिचान र परिचालन पनि हाम्रा आयुर्वेदसँग रहेका विज्ञहरूको बिचको तालिम परीक्षण र प्रयोग तिनटै तरिकाबाट त्यसको पहिचान गरिसकेपछि त्यसको रोजगारको लागि पनि राम्रो अवसर सिर्जना भएको छ र अहिले केन्द्रीय जरुरी सहकारी सङ्घको निर्देशनात्मक विषयवस्तुतर्फ हामीले अहिले नै नेपाल सरकारको स्रोतसँग जोडिएर वा नियमकीय निकायको घेराभित्र रहेर पनि धनी अहिले पनि हामी 50,000 बढी मान्छेलाई प्रत्यक्ष र धनी 5,00,000 बढी मान्छेलाई अप्रत्यक्ष रोजगार दिइरहेकै छौँ। यसले पनि हामीलाई के गर्व छ भने नेपाल सरकारको विभागीय मन्त्रालय विभाग त्यसको अनुसन्धानको लागि विज्ञ टिम रहेको चाहिँ वनस्पति विभाग र आयुर्वेद विश्वविद्यालय र कृषि वन विज्ञान विश्वविद्यालय अहिले हामीसँग हर पल सँगै छ र नेपाल सरकारको नित्य कार्यक्रमतर्फ पनि अहिले नयाँ बनेको सरकार पनि हामीलाई सघाउन आतुर छ।
खास गरी कृषि क्षेत्रबाट नागरिकमा समृद्धि आउँछ भन्ने भाष्य अथवा उत्पादन क्षेत्रबाट नागरिकले समृद्धि हासिल गर्न सक्छन् भन्ने भाष्य कमजोर बन्दै गइरहेको अवस्थामा सहकारी क्षेत्रले उत्पादन मार्फत नै यति ठुलो सङ्ख्यामा रोजगारी दिइरहेको तथ्य तपाईँले प्रस्तुत गर्नुभयो। आज हामी कार्यक्रम संहिता र समृद्धि प्रसारण गरिरहँदाखेरि सहकारीबाट समृद्धि हासिल गर्नको लागि आम नागरिकलाई राज्यले प्रोत्साहित गर्नुपर्ने क्षेत्रहरू चाहिँ के हुन जस्तो लाग्छ?
पहिलो कुरो त राज्यले सहकारीको मैले भने नि विश्वव्यापी मापदण्ड मान्यता सिद्धान्त र त्यसले पारेको त्यसले गर्ने भूमिकाप्रति राज्य जवाफदेही हुनुपर्छ। पहिलो त सहकारीको मूल्य मान्यता सिद्धान्त भनेको समुदायमा आधारित सदस्य केन्द्रित श्रम सिप र उत्पादन वस्तुमाथिको सहकारिता हो वा त्यसले पार्ने मूल्य श्रृङ्खला हो। ती अहिले बजारमा छरपस्ट बत्तर यिनको मुख्य कारोबारलाई रोक्नैपर्छ। यदि हामी औद्योगिक क्रान्तितर्फ उन्मुख हुन्छौँ नेपालको 1972 साँच्चीकै कार्यान्वयन गर्छौँ भने सङ्घ प्रदेश र पालिकामा औद्योगिक परियोजनासहित समाजवादी अर्थव्यवस्थाको आधार सहकारीको उत्पादन र बजार प्रवर्धन र मूल्य श्रृङ्खला र सोसँग जोडिएको श्रमशक्ति नै समाजवादी अर्थव्यवस्थासहित नेपालको अहिलेको गरिबी न्यूनीकरण गर्ने वा अन्त्य गर्ने आधार पनि सहकारी हो भन्ने कुराको पुष्टि हुन्छ।
तपाईँलाई मैले अन्त्यमा लान चाहे, खास गरी आम नागरिक समृद्धिका भोका छन्, समृद्धिको कुनै मानक नभए पनि समृद्धिको भोका छन्, हामीले सहकारी मार्फत सहकारीको आधारभित्रबाट मात्रै समृद्धि खोज्ने हो भने अहिलेको सहकारीको मोडललाई परिवर्तन गरेर राज्यको तिनै तहको राज्यका निकायहरूले त्यसलाई नियमन गरेर खास गरी सहकारीलाई उत्पादन क्षेत्रमा लगाएर त्यसबाट राज्यले उनीहरूलाई उत्पादन र को बजारीकरणमा सहयोग गर्नुपर्छ भन्ने गर्छ।
एकदम त्यही हो, अहिलेको राज्यले भने नि मैले अहिले नेपालको संविधान 2072 प्रस्तावना गरेको वा प्रस्तावनामै आफूलाई जुन अर्थव्यवस्थाका लागि उभ्याएको छ त्यो कार्यान्वयन गर्न राज्यको नियामकीय निकाय कानुनी घेरामा त्यो भने कार्यान्वयनमा आउनु पर्यो कि कानुन जे जसले अर्थ राख्दैन त्यसले कार्यान्वयन मुख्य कुरा हो। कार्यान्वयनमा आउँदा नियामकीय घेरा राष्ट्र बैङ्कले र अरू सबै उत्पादनमा सेवामा वा सुविधा त्यो उसमा संलग्न सहकारीहरूको हकमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको स्वायत्त अधिकारसहित सङ्घात्मक राज्य प्रणालीको नियामकीय कानुन प्रक्रियाबाट व्यवस्थापन गर्यो भने नेपालको संविधान 2072 प्रस्तावनाले निर्देश गरेको समाजवादी राज्य व्यवस्था र तपाईँ हाम्रो गरिबीको यो रेखामुनि जो चाप छ अभाव छ यसलाई अन्त्य गर्ने र हामी स्वाभिमानयुक्त र सबल र सफल नेपाली समृद्धियुक्त नेपाली बन्न सक्छौँ। सहकारीले यो सम्भावना र सफल यात्रा तय गर्न सक्छ।
हस्, समय र संवादको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद हामीलाई हाम्रो आवाज समुदायसँग पुर्याउनका लागि समय दिएकोमा।
अहिले हामी कुराकानी गर्दैथ्यौँ नेपाल केन्द्रीय जडीबुटी सहकारी संस्था लिमिटेडका अध्यक्ष एवं राष्ट्रिय सहकारी विकास बोर्डका निवर्तमान सदस्य ईश्वरी प्रसाद पाण्डे। आजको कार्यक्रममा हामीले नागरिकको जीवनस्तर उकास्न नेपालमा सहकारी क्षेत्रले पुर्याएको योगदान तथा समृद्धि अभियानमा सहकारी क्षेत्रले खेल्नुपर्ने भूमिका र अहिलेको अवस्था लगायतका सामग्री प्रस्तुत गरेका छौँ। कार्यक्रमको आजको श्रृङ्खला तपाईँलाई कस्तो लाग्यो? सुनेर सल्लाह सुझाव तथा प्रतिक्रिया दिन भन्ने नभुल्नुहोला। आगामी साता पुनः यसै समयमा कार्यक्रमको अर्को श्रृङ्खला लिएर उपस्थित हुने नै छौँ। आजलाई भने कार्यक्रम संहिता र समृद्धिबाट म प्रस्तुत हरि रिमाल बिदा चाहन्छु। तपाईँ भने रेडियो नेपाल सुन्दै गर्नुहोला।